नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रिग्मी। नेपालमा कोरोना संक्रमितको संख्या 281 पुगेको छ, जसमध्ये एकजना महिलाको मृत्यु कोरोना संक्रमणबाट हिजो भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो साँझ पुष्टि गरेको छ। संक्रमित मध्ये 36 जना उपचारपछि घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणको फैलने क्रम क्रमशः बढ़दै गएको देखिएको छ। हालसम्म मुलुकका विभिन्न 26 जिल्लामा कोरोना संक्रमित भेटिसकेका छन्। कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको भनिएको छ। तराई मधेसका जिल्लाहरूमा बढ़ी संक्रमित भेटिएसँगै ती जिल्लाहरू उच्च जोखिममा रहे पनि कतिपय भित्री पहाड़ी जिल्लाहरूमा समेत जोखिमको स्तर त्यति माथि नपुगेको अनुमानहरू गरिएको थियो। तर काभ्रे, धादिङ, सिन्धुपाल्चोक जस्ता जिल्लाहरूमा संक्रमितहरू भेटिन थालेपछि भित्रभित्रै भूसको आगो त सल्कँदै छैन भन्ने आशंकाहरू पनि जन्माएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजोसम्म 26,691 जनाको पीसीआर प्रविधिबाट र 65,749 जनाको आरडीटी विधिबाट परीक्षण सम्पन्न गरिएको पनि जनाएको छ। परीक्षणको दायरा बढ़ाइएसँगै अन्य जिल्लाहरूमा पनि संक्रमितहरू भेटिने आशंकाहरू सम्बद्धहरूले गरेका छन्। कोरोना उपचारका लागि व्यवस्था गरिएका कतिपय अस्पतालहरूमा अहिलेदेखि नै संक्रमित राख्ने ठाउँको अभाव हुन थालेका समाचारहरू पनि आउन थालेका छन्। यो अवस्थामा सचेतना अभिवृद्धि, त्यसै गरी कोरोना संक्रमणको अनुसन्धान, त्यस्तै कन्ट्याक्ट ट्रेसिङ, परीक्षण, पूर्वाधार व्यवस्थापन, क्षमता विकास लगायतका विषयमा सरकारले गरिरहेका प्रयास पहलका विषयमा आजको अन्तरसंवादमा हामी केन्द्रित हुनेछौं। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव एवं स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका प्रमुख डाक्टर गुणराज लोहनी। डाक्टर साहब, स्वागत छ यहाँलाई। अब यो अवस्था, मैले अलिकति यो पृष्ठभूमिमा चाहिँ उल्लेख गरेँ कि अवस्था के छ भन्ने बारेमा, यो अवस्थामा अहिले भइरहेका प्रयासहरू, जस्तो अब मूलत पहिचानको सन्दर्भ छ, अनुसन्धान गर्नुपर्ने अवस्थाको कुरा छ, कसरी भइरहेछ यो?
अब यो हामी जुन अवस्थामा 4 महिना पहिला सुरु गरेका थियौँ, हाम्रो टेस्ट गर्नको लागि ल्याबको हाम्रोमै पूर्ण टेस्ट गर्न सक्ने अवस्थामा हामी थिएनौँ। विदेशमा लगेर पहिलो केस टेस्ट गरेको आज 4 महिना हुँदैछ, जनवरी 23 हो। अहिले 19 विभिन्न ल्याबोरेटरीहरूमा, प्रयोगशालाहरूमा हामीले यो गर्न सक्ने क्षमता विकास गरेका छौँ र 26,000 यो पिसिआर प्रविधिबाटै टेस्ट गरेको त कुरा तपाईँले बताइसक्नु भयो। त्यस कारण चाहिँ अब यो उपकरणहरू, यसको तालिमहरू दिएर हामी यो अवस्थामा आइपुगेका हौँ र दिनको 2,000 टेस्ट गर्न सक्ने अवस्थामा हामी छौँ अहिले। यो मैले पिसिआर प्रविधिको कुरा गरेको, आरडिटीबाट पनि हामीले 66,000 टेस्ट गरिसकेका छौँ। पिसिआर प्रविधि र आरडिटी प्रविधिको कुराहरू चाहिँ अलिकति प्राविधिक रूपले फरक कुरा हुन्। पिसिआर प्रविधिले हामीले रोग ठ्याक्कै भाइरसको पहिचानको कुरा रहन्छ भने, आरडिटीले त्यो रोग लागेको थियो भन्ने खालको प्रतिरक्षा शक्ति विकास भएर देखिने एन्टिबडी को देखिने अवस्था हो। त्यस कारण चाहिँ यी दुइटै प्रविधिबाट हामीले गरिरहेको अवस्था छ। अब उपचारको क्रममा हामीहरूले विभिन्न अस्पतालहरू, अब यो फिभर क्लिनिकहरू, कोभिड क्लिनिकहरू भनेर आइडेन्टिफाई गरेका छौँ देशैभरिका अस्पतालहरूलाई, त्यसैले वर्गीकरण गरेका छौँ र पोजिटिभ देखिएपछि, जुन चाहिँ शङ्कास्पद मानिसहरूको पोजिटिभ देखिएपछिको उपचार गर्ने ठाउँहरूको व्यवस्थापन पनि त्यही हिसाबले हामीले गरेका छौँ। जस्तो लेभल 1 अस्पताल, जहाँ चाहिँ सामान्य खालका उपचार, जटिल उपचार गर्न नपर्ने खालका बिरामीहरूको उपचार गरिन्छ, त्यसलाई हामी लेभल 1 भन्छौँ। त्यसपछि अलिकति अक्सिजन चाहिने खालकोलाई लेभल 2 भनेका छौँ र मल्टिपल स्पेसियलिटी, धेरै विज्ञहरूको सहयोगले गर्नुपर्ने अपरेसनहरूको खालका कुराहरूको लागि पनि अस्पतालहरू लेभल 3 भनेर त्यसरी हामीले अब एउटा एक किसिमको सञ्चालनमा रहेको छ। मुख्य कुराहरू चाहिँ हामीले अब त्यो जुन ठाउँमा, जुन क्षेत्रमा यो हामी बाहिरबाट आएका मान्छे भन्छौँ, अथवा रोग लागेको, सङ्क लागेको मान्छे भन्छौँ, सम्पर्कमा रहेका मान्छे भन्छौँ, उनीहरूको पहिचान गर्ने कुरा चाहिँ सबभन्दा ठुलो कुरो हो। यो यो पब्लिक हेल्थको इस्युमा हामी त्यसलाई केस इन्भेस्टिगेसन भन्छौँ। केस इन्भेस्टिगेसन गरेपछि त्यो व्यक्तिको सम्पर्कमा रहेका मान्छेहरूको खोज पडतालको कुरा हो, कन्ट्याक्ट ट्रेसिङ भनेर हामी त्यसैलाई भन्छौँ। त्यस कारण त्यो काम चाहिँ हाम्रो मुख्य काम रहन्छ, किनभने त्यसले नै हाम्रो घेरा निर्धारण गर्छ, हामी कहाँ छौँ, त्यो रोगको प्रकोप कहाँसम्म फैलिएको छ भन्ने कुराको कुरा हो। अब पहिला चाहिँ हामीकोमा विदेशबाट आउनुभएको मानिसहरूमा मात्र यो देखिएको अवस्था थियो, त्यसपछि उक्त व्यक्तिहरूबाट हाम्रोमै सरेको अवस्था पनि हो र अहिले क्लस्टरमा यो केसहरू छ भनेर हामी त्यो अवस्थामा पुगेका छौँ।
डाक्टर साहब, जस्तो अब यो कन्ट्याक्ट ट्रेसिङको एकदम महत्वपूर्ण सन्दर्भ छ र यहीबाट नै अहिलेसम्म पनि पहिचानहरू भएका छन्। सीमावर्ती जिल्लाहरूमा जसरी हामी उच्च जोखिमका जिल्लाहरू भनेका थियौं र त्यही हिसाबले संख्याहरू पनि देखियो, संक्रमितहरूको त्यहाँ परीक्षणलाई पनि अलिकति थप तीव्रता दिएको अवस्था देखियो। अब यो जुन भित्री चाहिँ पहाड़ी जिल्लाहरू छन् नि, कि यो जिल्लामा अहिलेसम्म बाहिरबाट खासै मान्छेहरू पनि आएका छैनन् भन्ने खालका सूचनाहरू थिए, यो अहिले जसरी अब यो देखियो, देखिसकेपछि पुष्टि भइसकेपछि यसको परीक्षण गरेरै पुष्टि भएको, त्यसकारणले सरकारले गरेन भन्ने चाहिँ अवस्था त रहेन, तर त्यहाँ कन्ट्याक्ट ट्रेसिङको यहाँले जुन चाहिँ एउटा हिसाबले नेतृत्व गरिरहनु भएको छ, एउटा चाहिँ यो आपतकालीन परिचालन केन्द्रको, त्यो हिसाबले म यहाँलाई सोध्दैछु कि कसरी कन्ट्याक्ट ट्रेसिङ गरियो त्यहाँ चाहिँ? अब यो के भारतबाटै आएकाहरू हुन् या चाहिँ अब यो चाहिँ भारतबाट आएकाहरूबाट क्रमशः समुदायमा फैलिसकेको अवस्था छ?
सुरुको अवस्थामा अघि मैले भने भारतबाट अन्य देशबाट आएको अवस्था हो, अहिलेको अवस्थामा चाहिँ त्यो व्यक्तिहरूबाट अन्य व्यक्तिहरूमा सरिसकेको अवस्था हो होइन। त्यसकारण चाहिँ यस्तो अब हाम्रो अलिकति जोखिम भएको क्षेत्रहरू हामी उदयपुर भन्यौँ, वीरगन्ज एरिया भन्यौँ, पर्सा, अब अहिले कपिलवस्तु, नेपालगञ्जको कुराहरू गर्छौँ भने अब त्यहाँबाट अब अर्को मानिसहरूमा सम्पर्कमा पोजिटिभ केसहरूको सम्पर्कमा रहेका मानिसहरूमा सर्न सक्ने सम्भावना रहने नै भयो। अनि त्यस कारणले पनि अब अन्य जिल्लाहरूमा सर्ने क्रम रहेको हो। त्यसको खोज पड़तालको लागि चाहिँ हामीले अब केन्द्र लेभलमा, प्रोभिन्स लेभलमा र स्थानीय लेभलमा चाहिँ केही समूहहरू यसको लागि काम गर्ने भनेर निर्धारण गरेका छौँ। त्यो चाहिँ जस्तो प्रत्येक पालिकामा कम्तीमा एकजना यो पब्लिक हेल्थको बिजिएफ र ल्याबमा काम गर्ने साथीहरू र प्याराडमिक्स अथवा नर्सिङ गरेर तीनजनाको समूह मिलेको एउटा केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ टिम भनेर प्रत्येक पालिकामा एकजना रहने गरी प्रत्येक नगरपालिकामा, गाउँपालिकामा एकजना, नगरपालिकामा दुईजना, दुईवटा टिम, उपमहानगरपालिकामा तीनवटा टिम र महानगरपालिकामा पाँचवटा टिम रहने गरी देशभरिमा 1,075 टिम रहने गरीको व्यवस्था गरिएको छ। यो निर्माणको क्रममा छ, कहीँ निर्माण भइसकेको छ, कहीँ काममा पनि गइसक्नु भएको छ। अर्को चाहिँ प्रदेश लेभलमा कम्ती कम्ती तिनवटा यस्तो खालको टिम अलि 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 समृद्ध त्यो केस इन्भेस्टिगेसन गर्न सक्ने टिम भनेर 7 प्रदेशमा 21 टिम भयो र केन्द्रमा 5 टिमहरू गरेर लगभग 1100 टिम चाहिँ यो काममा लागिरहेका छौँ। अब यो अलिकति सुरुको अवस्था पनि छ, अब स्वास्थ्य कर्मीहरूलाई डरको अवस्था पनि छ, हामी सबैले त्यही महसुस भएको अवस्था भएको कारणले पनि हामी अलिकति अगाडि गइसकेको, ठ्याक्कै कभर गरिसकेको, कहाँ पुगिसकेको भन्ने अवस्थामा छैनौँ। यो निरन्तर रहिरहने प्रोसेस पनि हो।
डाक्टर साहबलाई मैले ठ्याक्कै सोध्न खोजेको कुरा यहाँले अलिकति भनिसक्नुभयो, संकेत गरिसक्नुभयो त्यसतर्फ, कि यो कन्ट्याक्ट ट्रेसिङमा हाम्रो यो कतिको सफलता हो भन्ने सन्दर्भमा म गइरहेको थिएँ। अब यो प्रारम्भ जुन प्रारम्भिक चरणमा छौँ यहाँले भन्नुभयो, अब यसले भित्रभित्र जुन खालको भुसको आगो छ कि भन्ने जुन आशंकाहरू छन्, यसमा मन्त्रालय के भन्छ? वास्तवमा भुसको आगो जस्तो स्थिति भइसकेको हाम्रो अनुमान हो कि अथवा होइन, हामी त्यसलाई नियन्त्रण गर्ने क्रममै छौँ, नियन्त्रणमै छ भन्ने अवस्था हो हाम्रो?
अब यो भुसको आगो भन्ने कुरा चाहिँ कस्तो रहन्छ भने, अब यो COVID-19 रोगबाट हामी अछुतो रहन सक्ने अवस्था होइन, संसार नै यसबाट, यसको प्राकृतिक प्रकोपबाट बेहोर्नुपर्छ। फरक यति मात्रै हो कि हामीले त्यसलाई एकैचोटिमा कति धेरै बिरामी भयो भने अथवा सिरियस बिरामीहरू हुनुभयो भने उहाँहरूको व्यवस्थापनमा हामी कति सक्छौँ, कति तयारी छौँ, हाम्रो क्यापेसिटी के हो भन्ने कुरा चाहिँ ठुलो कुरा रहन्छ। अब रोगै ल्याउन नसक्ने, ल्याउन नदिने, हामी ट्याक्कै छेकेरै राख्न सक्छौँ भन्ने कुरा चाहिँ त्यति सार्थक नदेखिँदैन, किनभने संसार एउटै देश जस्तो भइसकेको हुन्छ होइन। अब विदेश स्वदेश भन्ने कुराहरू, मानिसहरू आउने जाने कुराहरू, धेरै कुराहरू चाहिँ अब ग्लोबलाइजेसनको कुराहरू रह्यो, तर पनि हामीले के गर्नुपर्ने हुन्छ भने, अब केसहरू देखिएपछि उसको सम्पर्कमा आएको केसहरूको चाहिँ हामी खोज्दै जाने प्रक्रिया नै हो। त्यसले गर्दाखेरि नै हामी यो जिल्लाहरूमा पुग्न सकेका हौँ, ठाउँहरू पकेट आइडेन्टिफाई गर्न सकेका हौँ र त्यहाँ गएर कन्ट्याक्ट ट्रेसिङ गरेपछि उहाँहरूको टेस्टिङ गर्दाखेरि केस थियो, पोजिटिभ छ, नेगेटिभ छ भन्ने कारणले नै हामी केस यति पुग्यो, यहाँसम्म पुग्यो भन्न सकेका हौँ।
डाक्टर साहब, यो जुन भनौँ न हाम्रो तथ्याङ्क जुन छ, यो संक्रमितहरूको संख्यासँग जोडिएको विषय भनेको परीक्षणकै सन्दर्भ हो। यहाँले पनि अघि उल्लेख गर्नुभयो कि 26,691 जनाको पीसीआर प्रविधिबाट परीक्षण भइसकेका छ र त्यो आरडीटीको जुन सन्दर्भ छ कतिपय सन्दर्भमा विश्वसनीय छैन भनिरहँदा पनि सरकारले, त्यसै गरी मन्जुले, यहाँले पनि अहिले भर्खरै कुरा गर्नुभयो कि होइन यसले चाहिँ सहजीकरण गरिरहेछ, यसले बाटो चाहिँ हामीलाई दिइरहेछ, बाटो पहिल्याउन यसले मद्दत पुर्याइरहेछ, त्यसमा पनि करिब करिब 66,000 संख्यामा यो सरकारले गरेको छ। यो तथ्याङ्क हेर्दाखेरि जस्तो यहाँले कुरा गर्नुभयो कि यो 4 महिनाको पेरिफेरीमा सामग्रीको व्यवस्थापनको हामीलाई एकातिर समस्या रह्यो, यी विभिन्न समस्याहरूका बावजुदमा यो जे जति काम भयो यसमा मन्त्रालय सन्तुष्ट छ अथवा चाहिँ हामीले यो यति गर्न सकेको हाम्रो सबै बलहरू बलबुताले भ्याएसम्म हामीले गरेका हौं भन्ने अवस्था छ कि होइन हामीबाट पनि निकै कमी कमजोरी भएको छ भन्ने छ, किनभने आम सर्वसाधारणको आँखाबाट हेर्दाखेरि यो परीक्षणको दायरा अझै पनि जुन ढंगले बढ्नुपर्ने थियो त्यो बढेन भन्ने छ।
अब यो कस्तो रह्यो भने एउटा कुरा चाहिँ हामी सबै वर्ग समुदाय जो जति छौँ सकारात्मक सोचको हिसाबले पनि अगाडि बढ्नुपर्ने देखिन्छ। कति हुनुपर्ने, के हुनुपर्ने भन्ने कुराहरू हामी अन्य देशहरूको तुलनामा पनि हेर्न सक्छौँ र हाम्रो मुख्य चाहिँ हाम्रो दायित्व के रहन्छ भने जो केस छ बिरामी पोजिटिभ हुनुहुन्छ उहाँको सम्पर्कमा आएको व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर उहाँहरूको टेस्ट गर्न हामी सक्यौँ सकेनौँ, त्यो कुरो चाहिँ महत्त्वपूर्ण कुरा हो होइन। त्यस कारण चाहिँ त्यो कुराहरूमा मैले अघि नै भने जुन टिमहरू मोबिलाइज भएर हामी गर्ने गरिरहेका छौँ त्यसले यसलाई निर्धारण गर्छ। अब स्वास्थ्य मन्त्रालयको मात्रै भन्दा पनि हामी सम्पूर्ण राज्यको सम्पूर्ण अङ्गहरू यसमा लागिरहेकै छौँ। अब सामग्रीहरू रियाजेन्टहरूको कुरा चाहिँ कस्तो रहन्छ भने हाम्रो देशमा यी कुराहरू बन्दैन होइन, भेन्टिलेटरहरू बन्दैन, रियाजेन्टहरू बन्दैन, बाहिरबाट ल्याउने हो। बाहिरबाट ल्याउने कुरामा चाहिँ के छ भने संसारको कुनै पनि देशमा यो रोग नलागेको देशहरू कमी नै छ भने त्यहाँको जोहो गरेर यहाँको जोहो गर्ने अवस्था भएको कारणले पनि अहिले जे गरिरहेछौँ त्यो अब एकदमै केही पनि नभएको म भन्न सक्दिनँ। अब यसको लागि कति गर्नुपर्ने भन्ने कुरो कुनै निर्धारण छैन। मैले किन पनि भने हामी सुरुमा 15% बिरामीहरू जो हुनुहुन्छ उहाँलाई सिरियस हुन्छ, भेन्टिलेटर चाहिन्छ 5% नै हुन्छ भन्ने खालको कुराहरू गर्दाखेरि हामी हिजोसम्मको अवस्थामा आउँदाखेरि एकजना व्यक्तिको मृत्यु भएको छ, अरू अन्य केसहरू त्यस्तो सिरियस केसहरू भेन्टिलेटर राख्नुपर्ने केसहरू हामीकोमा आइ नपुगेको अवस्था हो 281 कुरा गर्दाखेरि। त्यसले गर्दाखेरि अब यसको हामीले बुझ्नुपर्ने के हो भने हाम्रो सर्टेन समुदायहरू, सर्टेन वर्गहरू, सर्टेन बिरामीहरू चाहिँ अलिकति प्रतिरक्षा शक्ति कम भएको अवस्थामा हुनुहुन्छ, जस्तो डायबिटिज भएको मानिसहरू, डायलाइसिस गर्नुपर्ने मानिसहरू हुनुहुन्छ होला, अब इम्युनिटी भन्छौँ हामी प्रतिरक्षा शक्ति कम भएको मान्छेहरू, कुनै अब क्यान्सरको औषधि खाइरहेको मान्छेहरू, उहाँहरूको वर्गलाई चाहिँ हामीले विशेष ध्यान दिनुपर्ने हुन्छ। त्यसको अब नेचुरल्ली पनि गर्नुपर्ने हुन्छ, अर्को चाहिँ के हुन्छ भने आत्मबल पनि हामीले बढाउनु पर्छ। अब केही पनि भएको छैन देशमा, खत्तमै भयो, सरकारले केही गरेन, हामीले केही गर्न सकेनौँ भने होपलेस कुराहरूलाई हामीले कति बढी बढावा दिने, त्यसले हामीलाई कति फाइदा गर्छ भन्ने कुरामा पनि हामी ध्यान दिनुपर्छ। र त्यसको लागि चाहिँ अब आत्मबल ठिक राख्नलाई हामीले गर्नुपर्ने कुराहरू चाहिँ अनुशासन अवेरनेस। अनुशासन के हो भने प्रत्येक व्यक्तिले अब डिस्टेन्सिङ, हामी सोसियल डिस्टेन्सिङ भन्छौँ, 1-2 मिटरको चाहिँ डिस्टेन्समा हामीहरू गर्ने, जस्तो केरलामा एउटा सामान्य प्रयोग भएको छ, मान्छेहरू हिँड्दाखेरि छाता ओढेर हिँड्ने, त्यो भने के हो भने त्यो छाताले 1 मिटरको डिस्टेन्स मेन्टेन गरिदिन्छ। अब हामीहरू चाहिँ मास्क लगाउने, चस्मा लगाउने, ग्लोभ्स लगाउने, अब हामीहरू कस्तो प्यानिक हुन्छौँ, डर लाग्दो कुराहरू गर्छौँ भने लो बर्बादै भयो, सब डाक्टरलाई सर, सब नर्सलाई सर भन्छौँ होइन। तर बच्न सक्ने उपायहरू छन्, त्यसमा हामीहरू लाग्नु पर्यो, हामीले आफू पनि बच्नु पर्यो र अरूलाई पनि बताउनु पर्यो भन्ने कुरामा हामी सबै लाग्यो भने यससँग जुझ्नलाई सकिन्छ भन्ने हो।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामीले पछिल्लो यो कोरोनाको नेपालको अवस्था, यो अवस्थामा सचेतना वृद्धिको सन्दर्भ, कोरोना संक्रमणको अनुसन्धानका लागि भइरहेका प्रयासहरू, कन्ट्याक्ट ट्रेसिङ, परीक्षणको, त्यसै गरी पूर्वाधारको व्यवस्थापन, क्षमता विकास लगायतका विषयमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव एवं स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका प्रमुख डाक्टर गुणराज लोहनी। डाक्टर साहब, अब जस्तो जसरी अब यो ठूलो संख्याको संक्रमणको अवस्था छैन, अझै पनि यो 281 भनेको एक हिसाबले त्यति ठूलो संख्या होइन, कतिपय अस्पतालहरूको व्यवस्थापनको सन्दर्भ यहाँले जोड्नुभयो, सामान्य अवस्थाका मानिसहरूलाई राख्ने, अन्य चाहिँ अब यदि चाहिँ अब समस्या बढ्दै गयो भने राख्ने भन्ने खालका व्यवस्थापनहरू सामान्य सरकारले गरेको यहाँले बताउनु भयो। तर कतिपय अस्पतालहरू जहाँ व्यवस्थापन गरिएका छन् त्यहाँ सामान्य थोरै थोरै मान्छेहरू राख्दा पनि अब होइन यहाँ त ठाउँ सकियो अब हुँदैन भन्ने खालका समाचारहरूले पनि मान्छेलाई तनाव त दिएकै छन् नि। अब उपचारको सन्दर्भ यहाँले जोड्नुभयो, हामीसँग त्यति विषम परिस्थितिमा रहेका गम्भीर अवस्थामा पुगेका मानिसहरू नहुँदा यो सामान्य अवस्थामा रहेका मानिसहरूलाई राख्ने पनि अस्पतालहरूमा अब ठाउँ छैन भन्ने खालका सूचनाहरू आए, जस्तो नेपालगंजकै अस्पतालमा छैन, अब कतिपय मानिसलाई दाङ पुर्याइएको छ, एउटा बालिकालाई बर्दियाको, जबकि बर्दिया र नेपालगंजको एकदम सीमावर्ती चाहिने जिल्ला हो त्यो, अन्य चाहिँ ठाउँहरूमा पनि बाहिर क्वारेन्टाइनमा राखेर अब बिरामीको उपचार हुन थाल्यो। अब यसले के संकेत गर्छ डाक्टर साहब, हाम्रो व्यवस्थापन पक्षमा केही कमजोरी छ भन्ने कुरा देखाउँछ यसले?
अब यो कस्तो कुरा रहन्छ भने हेर्नुहोस्, अब हामीले अन्य देशहरूको पनि उदाहरणहरू हेर्न सक्छौँ, सुन्न सक्छौँ, देख्न सक्छौँ। अब जो मानिसहरूलाई सिम्टम कम छ भन्छौँ अथवा एसिम्टोमेटिक भन्छौँ अथवा माइल्ड केस भन्छौँ, ती केसहरूलाई घरैमा राखिने गरिएको छ। हामीले पनि क्लियर कट इमर्जेन्सी रेस्पोन्स प्लान भनेर मन्त्रालयले बनाएको छ, त्यसले हामीले के भनेका छौँ भने 2000 बिरामीहरू भइन्जेल हामी हस्पिटलकै सेटअपमा राख्छौँ। 2000 बढी बिरामी भएपछि सिम्टम नभएका पोजिटिभ केसहरूलाई हामी घरमै होम क्वारेन्टाइनमा राखौँ, होम आइसोलेसनमा राख्छौँ भनेका छौँ। अब अहिलेको अवस्था के हो भने बर्दियाबाट चाहिँ नेपालगञ्ज ल्याउनु पऱ्यो, नेपालगञ्ज दाङ लानु पऱ्यो भनेको कुरा त्यति ठुलो अर्थ राख्छ जस्तो लाग्दैन मलाई, किनभने प्रत्येक ठाउँमा यो कोभिडकै अवस्था गर्नु पनि पर्ला, तर हामीले कोभिडको उपचार गरिरहँदाखेरि कोभिड नभएका बिरामीहरूको उपचारको लागि पनि हामीले विशेष ध्यान दिनुपर्ने हुन्छ। मानिसहरूले सर्भिस, रेगुलर सर्भिस पाउनुभयो कि पाउनु भएन, किनभने अब प्रेसर, सुगर, यी बिरामीहरू त रेगुलर औषधि खानुपर्ने हुन्छ, उहाँहरूको रेगुलर चेकअप गर्नुपर्ने हुन्छ, अरू इमर्जेन्सीको कुराहरू हुन्छ, त्यसको कारणले व्यवस्थापनको कुरालाई ध्यानमा राखेर हामीले यस्तो गर्नु परेको हो। हामीसँग 2900 राख्ने कोभिड फर्स्ट लेभलको हामीसँग आइसोलेसन रुमहरू छ, त्यो हामीले आइडेन्टिफाई गरेका छौँ।
भनेको चाहिँ यसलाई अब यसरी बुझ्नु पर्यो कि यो हाम्रो कहीँ कतै कमजोरी होइन, यो व्यवस्थापनकै पार्ट हो। यहाँ अब बाँकेमा सकिए चाहिँ अब भनौँ न सकिएन, दाङमा राखौँ अथवा बाँकेमा अहिले जगेडा राखौँ अथवा अन्य जिल्लामा यसरी राखौँ भने यो अहिले भइरहेका प्रयासहरू सरकारको यो व्यवस्थापनकै पाटो अन्तर्गत पर्यो कि कमजोरीमा?
यो व्यवस्थापनकै पाटो हो हेर्नुहोस्,
हजुर
हामीसँग सर्टेन छ, जस्तो वीरगन्जमा कति बेड छ, जनकपुरमा कति बेड छ, कोशीमा कति बेड छ, हामी हिसाब गरेका छौँ, कन्फर्म छ। अब मानिलिनुहोस् विराटनगरमा 70 अस्पताल उहाँहरूले हामी सञ्चालन गऱ्यौँ, त्यहाँ 100 आयो, 100 त्यहाँ अर्दैन ठिक हो, त्यसलाई नजिकै अर्को व्यवस्थापन गर्नुपर्ने हुन्छ भनेको धरानमा व्यवस्थापन गरेछ। अब यसले भन्न मिलेन कि ल कोसीले व्यवस्थापनै गरेन भनेर त्यसरी पार्ट पार्टमा हेर्नुहुन्न, समग्रमै हेर्नु पर्यो, देश एउटै हो नि देश त।
डाक्टर साहब यही सन्दर्भमा अब यो यहाँले अस्पतालहरूको व्यवस्थापनको सन्दर्भ जोड्नु, स्वास्थ्य सामग्रीको सन्दर्भ जस्तो यहाँले अलिकति उठाउनु भेन्टिलेटरको कुरा, अन्य आवश्यक सामग्रीहरूको व्यवस्थापनको हामीसँग कति क्षमता छ अथवा त्यसलाई
हामीसँग? यस्तो छ, अब हामीसँग टोटल देशभरिमा भएका बेडहरू 26,000 जति हुन्, आइसियु बेडहरू हामीसँग लगभग 2000 मात्रामा होला र 900 जति भेन्टिलेटर छन् देशमा। मैले अघि पनि भने हामी भेन्टिलेटरको उपचार गर्ने कुराको लागि कम होला, तर हामीले यो लकडाउन गरेका छौँ, अरू मेजरहरू अप्नाएको छौँ, यसले के गरेको हो भने एकैचोटि धेरै बिरामीहरू नहुनु पर्यो, धेरै बिरामी नहुनु परेपछि भेन्टिलेटर राख्ने बिरामी पनि कम कम हुन्छ भनेर यसलाई सिफ्ट गरेको हो, यो कर्भलाई हामीलाई क्यापेसिटी अनुसारको हामीले व्यवस्थापन गर्न अप्नाएको एउटा तरिका हो। त्यस कारण चाहिँ अब अहिले मैले भने नि 281 एकजना बाहेक अरूलाई त भेन्टिलेटर राख्नु परेको छैन, अक्सिजन पनि दिनु परेको छैन, सामान्य भन्ने हो भने एसिम्टोमेटिकै भन्नुहुन्छ डाक्टर साहबहरू धेरै जसो। त्यसले गर्दाखेरि हाम्रो के हो भने सकारात्मक हेर्ने कुरा पनि गर्नु पर्यो, यो भाइरसको हाम्रोमा आएको प्रकृतिको फरक छ कि होइन, अब अथवा अन्य खालका चाहिँ हामीकोमा आत्मबल बढ्ने, हाम्रो प्रतिरोधक शक्ति के खालको छ कि भन्ने खालको कुराहरू पनि रहन्छ। रोग लाग्ने भनेको के हुन्छ भने किटाणु चाहियो, वातावरण चाहियो र रोग सल्किने मानिस चाहियो, यो तिनवटा मिलेर रोग लाग्छ हेर्नुहोस्। होइन अमेरिकामा जुन किसिमले लाग्छ यहाँ त्यही किसिमले लाग्नुपर्छ भन्ने कुरा होइन हेर्नुहोस्। होइन त्यसले गर्दाखेरि हामीले जुन व्यवस्थापन गरेका छौँ यो पूर्ण व्यवस्थापन हो भन्ने कुरा होइन, हामी सबै यसैमा लाग्नु पर्यो। जसले देखेका छौँ यो व्यवस्थापन पूर्ण भएन भन्ने हो भने तत्त्व संस्था व्यक्तिहरूले त्यही ठाउँमा बसेर सहयोग गर्नु पर्यो। यो राज्यको कुरामा एउटा ढुङ्गामा पल्तिर पाल पर्यो भनेर ओलतिरको मान्छे रमाएर बस्ने अवस्था होइन यो। हामी जुन अवस्थामा छौँ यो सबैलाई थाहा छ, हाम्रो अस्पतालहरूको बेडको कुराहरू कति छ, मैले भने 26,000। अस्ति भर्खर हामीले नीति हिजो भर्खर नीति कार्यक्रममा चाहिँ भनियो कि हामी प्रत्येक अस्पतालहरूको क्षमता अब डबल गराउँछौँ। यही आवश्यकता हो हाम्रो, यही हो तरिका, सोच्ने तरिका, नीतिहरू निर्माण गर्ने तरिका। एकै दिनमा त गर्नु गाह्रो छ, सबैले बुझ्नु नै पर्ने कुरा रहन्छ यो।
डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद।
यहाँलाई पनि धन्यवाद, र यहाँहरू मार्फत सम्पूर्णलाई म अनुरोध पनि के गर्न चाहन्छु भने हामीहरू आफ्नो अनुशासन मेन्टेन गरिदिउँ, सामाजिक दूरीको कायम गरिदिउँ र आफूले आफ्नो आत्मबल, आफ्नो शरीर बलियो बनाउने कुराहरूमा ध्यान दिउँ। आत्तिनुपर्ने कुराहरू छैन, हामी सबै लाग्यौँ भने यो COVID-19 आफू अनुकूल बनाएर हामी उसलाई पराजित गर्न सक्छौँ। मैले यही भने हस्, धन्यवाद, नमस्कार।
उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका प्रमुख डाक्टर गुणराज लोहनी। अहिले हाम्रो पछिल्लो अवस्थामा यो कोरोनाको संक्रमणसँग सम्बन्धित रहेर सचेतना वृद्धिका कामहरू, कोरोना संक्रमणको अनुसन्धानका कुराहरू, कन्ट्याक्ट ट्रेसिङ, परीक्षण, पूर्वाधारको व्यवस्थापन, क्षमता विकास लगायतका विषयमा आजको अन्तर्संवादमा हामी केन्द्रित भयौं। प्राविधिक मित्र सुरेन्द्र श्रेष्ठसहित म सन्तोष रिग्मी बिदा हुन्छु। हवस्त, नमस्कार।